آپ نے پہلا مسئلہ جو تحریر فرمایا ہے کہ دو سال تک شوہر سے علیحدگی رہی، اور اس دوران آپ نے کچھ رقم نیشنل سیونگ سینٹر میں فکس کرا دی، اور پھر آپ اس پہ کچھ پیسے جو بھی نفع کی صورت میں وہ دیتے رہے آپ لیتی ہیں. اب آپ کی شوہر سے صلح ہو گئی اور آپ احتیاطاً چاہتی ہیں کہ وہاں پہ وہ پیسے رہیں تاکہ آپ کا مستقبل سیکیور رہے. اگر آپ کو واقعی اتنی شدید مجبوری ہے کہ اس کے علاوہ کوئی اور راستہ نہیں ہے تو پھر یہ درست. وجہ اس کی یہ ہے کہ ہمارے دور میں معاشی مسائل میں کسی کا اعتبار نہیں. گورنمنٹ کی پالیسیز، قرضہ اور یہ چیزیں جس پہ بحث کرنا فضول بات ہے. کوئی آدمی سیکیور نہیں ہے، اور اب وہ انویسٹمنٹ کہاں کرے؟ سوال تو یہ پیدا ہوتا ہے. مولوی صاحب تو کہہ دیتے ہیں کہ جی سود ہے، حرام ہے. جس دن اس کے گھر پاکا ہوا اور اپنے بچوں کی تعلیم کے لیے پیسے نہیں دے پائی، اس دن کیا ہوگا؟ زندگی کو عملاً دیکھیں نا. یہ جو عورتیں زکات لیتی ہیں، یہ جو عورتیں کسی ٹرسٹ میں جا کے ہر مہینے پیسے لیتی ہیں، ان سے پوچھیں دو دن بینک میں چھٹی ہو جائے اور ٹرسٹ کے پیسے آنا بند ہو جائے تو ان بیچاریوں کے گھر پاکا پڑ جاتے ہیں. کہاں جائیں؟ دیہات میں شادیاں ہوتی ہیں، مرد کی عمر 40 سال ہے اور لڑکی 20 سال کی ہے. اللہ کا قانون ہے کہ لڑکی 40 کی ہوگی، 50 کی ہوگی تو مرد نے مر جانا ہے. اب وہ باقی زندگی کہاں گزارے؟ تو اس لیے بی بی اگر آپ کو اتنی پریشانی اور مجبوری ہے اور کوئی آدمی نہیں ملتا جس پہ آپ ٹرسٹ کریں اور انویسٹمنٹ کر سکیں تو آپ یہ کر سکتی. دوسرے آپ نے دریافت فرمایا ہے کہ اونٹ کی ہڈی کو گھر کی بنیادوں میں دبانے کا رواج ہے. کیا یہ طب کا مسئلہ ہے، یہ علم نجوم کا، یا کچھ اور، یا کچھ بھی نہیں؟ سیدھی سادھی بات ہے، اونٹ کی ہڈی جو ہے نا، اس سے جو بو پیدا ہوتی ہے اس سے دیمک بھاگتی ہے. تو دیمک سے بچاؤ کے لیے پرانے زمانے میں لوگ اونٹ کی ہڈی کو بنیاد میں ڈال دیتے تھے تاکہ دیمک گھر میں نہ آئے. بس اتنی بات. آپ کا مطالعہ وسیع ہو جائے تو آپ خود ہی اس مسئلے کو جان جائیں گے. اس کا نہ تعلق علم نجوم سے ہے، نہ علم طب سے ہے. اس کا تعلق زیادہ تعمیرات سے بنتا ہے. تعمیرات کے بھی اصول ہیں نا، اس میں سے ایک یہ بھی ہے. حضرت جنید بغدادی رحمۃ اللہ سے پوچھا گیا کہ کوئی مرد لڑکی کو پڑھا سکتا ہے، تو انہوں نے فرمایا بایزید بستامی اور رابعہ بصری اور بیت اللہ ہو اور پڑھائی جانے والی چیز قرآن ہو، پھر بھی اجازت نہیں. حضرت کہتے ہوں گے ان کے زمانے میں ایسے ہی ہوگا، حضرت کا ورع اور تقوی اتنا ہی ہوگا. یقیناً حضرت نے فرمایا ہوگا کہیں نہ کہیں، ہمیں تو اس کی کوئی اصل ملی نہیں. اس بات میں کچھ حقیقت ہے، خاص کر ان لوگوں کے لیے جو کینیڈا جیسے ممالک میں رہتے ہیں. بھائی یہ انڈیویجل کا مسئلہ ہے. اگر آپ کتابوں پہ اور اس پہ فقہ کی چیزوں میں جائیں گے تو آپ کو یہ مسئلہ ملے گا کہ عورت کے لیے کسی غیر محرم کے ساتھ سفر کرنا حرام ہے. ایک لڑکی یہ چاہتی ہے کہ کالج سے چھٹی ہو گئی اور گھر جائے تو کسی ٹیکسی والے کو روک کے یہ کہنا کہ مجھے گھر پہنچا دے، کتنے میں جاؤ گے رکشے والے کو، تو یہ اصولاً حرام ہونا چاہیے. اس لیے کہ مرد و عورت کے لیے تنہائی ہو گئی نا. لیکن بھیا کروڑوں عورتیں سفر کرتی ہیں اور شاید ایک مسئلہ بھی ایسا پیش نہیں آتا. کروڑوں بچیاں سفر کرتی ہیں اور مسئلہ نہیں پیش آتا. اپنے زمانے کے حالات کو دیکھیے. اگر اطمینان ہے پڑھائی میں، تعلیم میں، اور یہ مستقل معمول نہیں ہے، پھر کوئی ایسی چیز ہے. اگر اطمینان نہیں ہے تو پھر نہیں پڑھنا چاہیے. یہ تو اس کی ذات کا مسئلہ ہے. بہت سے اللہ کے بندے اس زمانے میں بھی ایسے ہوتے ہیں जो बच्चियों को पढ़ाते हैं और साल साल पढ़ाते हैं और कोई ऐसी बात नहीं होती। और बहुत से ऐसे भी होते हैं जिनकी तबीयत में शरारत होती है, अपने माहौल को देख के, अपने हालात को देख के इस मसले को एडजस्ट करना चाहिए। حدیث شریف کا ترجمہ پوچھا ہے، حضرت رسالت مآب صلی اللہ علیہ وسلم نے فرمایا کہ مؤذن اس کی مغفرت ہوتی ہے جو اذان دیتا ہے۔ بہت چیزیں آئی ہیں مؤذن کے متعلق، کیونکہ وہ اللہ کی طرف دعوت دیتا ہے۔ مؤذن کے لیے کوئی چیز بھی نہ ہوتی تو بس اتنا ہی کافی ہے کہ اسے قبر کا عذاب نہیں ہو۔ یہ بہت بڑی بات، کسی آدمی کو قبر کا عذاب اللہ معاف کر دے اور اسے قبر کا عذاب نہ ہو، بہت بہت بڑی بات ہے۔ اللہ کی پناہ میں وہ شخص آ گیا اور اسے قبر کا عذاب نہیں ہوگا۔ آخرت میں بھی اس انسان کے متعلق یہ کہا جا سکتا ہے کہ اسے انشاءاللہ آخرت میں بھی عذاب نہیں ہوگا۔ اسی لیے سیدنا عمر رضی اللہ عنہ کہتے تھے کہ مجھ پہ خلافت کا بوجھ نہ ہوتا تو میں کسی مسجد کا مؤذن لگ جاتا، کیونکہ انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے اذان دینے والی کے لیے اتنی چیزیں سنی تھی۔ پھر وہ جتنی آواز اس کی دور تک پہنچتی ہے تو اس کے لیے ہر خشک و تر چیز استغفار کرتی ہے۔ استغفار کا ایک مطلب تو یہ ہے کہ اس کے ایمان کی گواہی دیتی ہے کہ اس انسان کی آواز کی گواہی، قیامت میں گواہ ہوں گے نا مختلف، یہ جو جنازہ ہے یہ بھی تو گواہی ہے۔ آپ جاتے ہیں اور گواہی دیتے ہیں کہ اللہ میں گواہی دینے کے لیے آیا ہوں کہ یہ آدمی مومن تھا۔ اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس شخص کا جنازہ 40 مسلمان پڑھ دیں اس کے لیے جنت واجب ہو جاتی، مطلب 40 آدمیوں نے جا کر گواہی دے دی کہ اللہ یہ مومن ہے، تو اللہ تعالیٰ ان کی گواہی کو قبول فرما لے گا۔ لیکن ہونا مومن چاہیے، مومن آدمی کی گواہی بہت بڑی چیز ہے۔ حضرت احمد علی صاحب سہارنپوری رحمۃ اللہ علیہ، انہوں نے بخاری کا حاشیہ لکھا ہے، بڑے لوگوں میں سے تھے۔ حضرت احمد علی صاحب رحمۃ اللہ نے بڑا علم پھیلایا، وہ بیمار ہو گئے تو کسی سے کہا کہ میری بیماری زیادہ ہو رہی ہے اور میرا حرج ہو رہا ہے لکھنے پڑھنے میں، فلاں جو بزرگ ہے نا وہ جب کھانا چھوڑ دے تو ان کا بچا ہوا کھانا مجھے کھلا دو۔ وہ کھلایا تو ٹھیک بھی ہو گئے، دوا بھی لیتے رہے لیکن بہرحال ٹھیک ہو گئے۔ تو ان سے کسی نے کہا کہ حضرت آپ نے یہ کیوں کہا، بہت بڑے محدث تھے، حدیث پہ بڑی نظر تھی، بخاری شریف کا حاشیہ لکھا ہے۔ تو انہوں نے کہا حضرت اس کی کیا وجہ ہے؟ انہوں نے کہا وجہ یہ ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ مومن کے جھوٹے میں شفا ہوتی ہے۔ تو ہمارے زمانے میں ان سے بڑا مومن آدمی مجھے کوئی نہیں دکھتا، تو ان کا بچا ہوا کھلا دو اللہ شفا دے دے گا۔ حدیث پہ ایمان بھی تھا ان لوگوں کا، ایسی چیزیں بھی تھی۔ تو اس لیے بہت سی چیزیں ایسی ہیں جو انسان کو، حدیث میں آیا گواہی، اہل ایمان کی گواہی ہو، 40 آدمی کو فرمایا اللہ بخش دیتا ہے۔ اور گواہی دینے نہ جائیں اور جائیں نام لکھوانے تو پھر کیا ہو؟ وہ تھے نا بزرگ، سمرقند نے شاید سنایا تھا آپ کو، تو وہ کسی سے ملتے جلتے نہیں تھے۔ کسی نے کہا حضرت آپ شاید بھی کسی سے ملتے جلتے نہیں، تو کہنے لگے کوئی ملنے جلنے کے قابل ہو تو ملیں، کس سے ملنا؟ امام مالک رحمت اللہ علیہ کے استاد تھے شہاب زہری، اور شہاب زہری امام تھے حدیث کے، مدینہ منورہ چھوڑ کے شام چلے گئے۔ امام مالک رحمت اللہ نے خط لکھا کہ حضرت آپ مدینہ منورہ واپس آئیں، مسجد نبوی کی نماز چھوڑ دی آپ نے، اتنا عظیم مرکز مسلمانوں کا۔ تو انہوں نے جواب میں امام مالک رحمۃ اللہ کو لکھا کہ میں مدینہ منورہ رہا جب تک لوگ اس قابل تھے، اب تم جیسے لوگوں کی صحبت میں کیا رہنا ہے؟ اتنے بڑے لوگ تھے، بہت لوگوں کے ساتھ ایسے ہوتا تھا، اسی لیے ان کے حالات میں آتا ہے کہ آخری وقت میں بس پھر وہ پلہ لسان ہو، ان کی زبان چپ ہو گئی تھی، بولتے نہیں تھے، پھر دیکھتے رہتے تھے دنیا کے تماشے، بولنا کیا تھا. تو بزرگ تھے، ان کا کوئی ملنے کے قابل ہو تو ملیں. وہ کب جنازے میں بھی جاتے ہیں، کہنے کہ جنازہ نہ پڑھوں تو کیا کروں، بغیر جنازے کے ہی کوئی چلا جائے. تو کرتے یہ تھے کہ اپنی بیٹھک کا دروازہ کھولتے تھے، جنازہ پڑھ کے پھر واپس چلے جاتے تھے قریب قبرستان. تو اس نے کہا وہاں کیوں جاتے ہیں؟ تو کہنے لگے یہ جتنے لوگ آئے ہوتے ہیں نا، یہ حاضری لگواتے ہیں. اگر تم میں اتنا ہی اخلاص ہو تو جنازہ پڑھ کے پھر اس کے جو ورثاء ہیں ان سے ملتے کیوں ہو جا کے؟ یہ تم حاضری لگواتے ہو، گزر تم بھی آئے تھے. تو یہ سب ریاکاری ہی ہے، دنیا داری ہی ہے. تو پھر میں سوچتا ہوں کہ یا اللہ اس کا کوئی بھی مومن جنازہ نہ پڑھے، تو چلو میں پڑھ دیتا ہوں. تو جنازہ پڑھ کے ایک آدمی ہوں میں، پھر واپس گھر چلا جاتا ہوں تاکہ بغیر جنازے کے نہ جائے. تو اس لیے شہادت دینے کوئی جائے اور اپنی نیت صحیح رکھ کے شہادت دے کہ اللہ یہ میں گواہی دیتا ہوں یہ مومن ہے، بہت بڑی چیز ہے اللہ کے یہاں. اسی طرح شاہد جو قیامت میں پیش ہوں گے وہ اپنا وجود بھی تو ہے. اللہ نے فرمایا ہے کہ ان کے ہاتھ پاؤں گواہی دیں گے، تو وہ کہیں گے لما شہدتم علینا، تم ہمارے خلاف گواہی دے رہے ہو. زمین گواہی دے گی کہ مجھ پہ یہ گناہ کیا گیا. بے انا رب کا اوالا، اس لیے کہ اس کا پروردگار حکم دے گا زمین کو کہ تم گواہی دو. اب تو بڑا آسان ہے سمجھنا مسئلہ، یہ کمپیوٹر ہے، فیڈ ہو رہا ہے ہو رہا ہے ہو رہا ہے، اس دن ساری ویڈیوز اور ساری کلپس اور سارے یہ نکل آئے گا، کتنی جی بی تھے اور کتنے کیا تھا اور کتنا ڈاٹا تھا، سارا نکل کے سامنے آ جائے گا. اسی پہ اللہ کہتا ہے کہ قیامت میں کہیں گے لما شہید تم علیہ، تو ہمارے خلاف کیوں گواہی دے؟ قالو انتقن اللہ الذی انتق کل شیء، وہ کہیں گے کہ جس اللہ نے ہر چیز کو زبان دی ہے بولنے کے لیے، آج ہمیں بھی زبان لگ گئی ہے، اب پاؤں ہے اس میں صفت پیدا کر دے گا اللہ بولنے کی، ہاتھ میں صفت، جیسے زبان ہے، اب زبان میں کیا ہے؟ ایک ٹکڑا ہی ہے نا گوشت کا، اور کیا ہے اس میں؟ اللہ نے اس میں بولنے کی صفت پیدا کی ہے، جس میں انسانی سارے میں بولنے کی صفت پیدا ہو جائے گی، گواہی دیں گے کیا کیا ہوتا رہا. اسی طرح زمین گواہی، اسی طرح پتھر گواہی دیں گے. اسی لیے اس نے معاذ رضی اللہ عنہ سے حضور صلی اللہ علیہ وسلم جب یمن بھیجا ہے تو ایک بات یہ بھی ارشاد فرمائی کہ اپنا معاذ ہر خشک و تر اور ہر سبزے اور پتھر کے پاس اللہ کا ذکر کر دینا، قیامت میں یہ تمہاری گواہی دیں گے. چارہ ہے، اب کوئی آدمی کوئی چیز پڑھتا ہے تو وہ چارہ قیامت میں اللہ کے یہاں گواہی دے گا کہ اللہ تجھے یاد کر رہا تھا. پتھر ہے وہ گواہی دے گا. اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم شام کے وقت کسی بھی خطے میں ایک پہاڑ دوسرے سے پوچھتا ہے کہ آج بھی ایسا گزرا ہے جو اللہ کو یاد کر رہا ہو؟ وہ کہتا ہے نہیں. دوسرا کہتا ہے میرے پاس سے ایک آدمی گزرا تھا، وہ اللہ کو یاد کر رہا تھا. تو وہ اس پہ فخر کرتا ہے. ایک آدمی خاموشی سے قرآن پڑھ رہا ہے، مارگلا میں چلا گیا، ہلز میں چلا گیا، تو جو پہاڑ ہیں اس کی آواز کے بغیر بھی سنتے ہیں. ضروری نہیں ہے کہ آدمی اونچی آواز سے پڑھے، اس کے بغیر بھی سنتے ہیں. وہ آثار اس کے جسم پہ ایسے پیدا ہو جاتے ہیں کہ پہاڑ جانتا ہے یہ اللہ کا ذکر کر رہا ہے، چارہ جانتا ہے اللہ کا ذکر کر رہا ہے. تو اس لیے جو اذان دینے والا ہے حضور صلی اللہ علیہ وسلم، ہر خشک اور تر چیز قیامت میں گواہی دے گی. آپ نے آگے فرمایا وہ شاہد الصلاۃ، اور جو نماز میں حاضر ہونے والا ہے وہ گواہی دے گا کہ اللہ اس نے مجھے بلایا تھا، میں تیرے گھر میں آیا تھا. وہ تو گواہی دے گا ہی دے گا. इसलिए कि कयामत में मौसिन जो है उसकी गवाही बिल्कुल आम सी बात है, लोग गवाही देंगे उसकी, तो बहुत बड़ी चीज है कि उससे कब्र का अजाब माफ हो जाता है। उसके लिए लिखी जाएंगी 25 नेकियां और एक आजान के दरमियान और दूसरी के दरमियान जो गुनाह होते हैं वो झड़ जाएंगे। 25 नेकियां लिखी जाएंगी, अब नेकी कितनी है वो अल्लाह ही जानता है। एक नेकी अल्लाह के हां कभी कभी इतनी वजनी हो जाती है कि पूरी जिंदगी के गुनाह माफ हो जाते हैं। ये खुद ईमान से बड़ी नेकी कौन सी है? इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि 99 सफात खोले जाएंगे और सिवाय गुनाहों के और कोई चीज इस शख्स ने जिंदगी में नहीं की होगी, तो रखे जाएंगे तोड़ने के लिए और 99 सफे उसकी जिंदगी के सब गुनाहों से भर, और फरिश्ते कहेंगे या लोग कहेंगे ये मारा गया। अल्लाह ताला फरमाएंगे एक नेकी इसकी मेरे पास है, ये पुर्जा ले लो, और वो छोटा सा पुर्जा उस पे ला इलाहा इल्लल्लाह लिखा हुआ होगा। अल्लाह कहेगा ये मेरी वादानियत की गवाही देता था और आज इंसाफ करना है, हम ना इसकी नेकी को बर्बाद करते हैं ना गुनाह को कुछ करते। वो रखा जाएगा और वो 99 सफहात हजूर सल्लल्लाहु अलैहि वसल्लम हवा में उड़ने लगे। इतनी वजनी चीज है कि थक से जब पलड़ा जाके जमीन पे लगा तो वो हलचल पैदा हुई और वो उड़ने लगे। ये मुराद है। और दोनों के दरमियान उसके गुनाह मुआफ कर दिए जाएंगे। बहुत सी चीजें गुनाहों को मुआफ करा देती हैं। इसीलिए अहलुस सुन्ना ये कहते हैं कि नेकी गुनाह को बर्बाद कर देती है, गुनाह नेकी को बर्बाद नहीं करता। जिस नेकी को अल्लाह कबूल कर लेना, फिर शिर्क के अलावा कोई चीज नहीं है जिसके गुनाह को बर्बाद करे। हत्ता के फुकहा कहते हैं बाज कि अगर उसने ईमान कबूल कर लिया तो वो जो गुनाह थे उसको भी फिर वो जो नेकियां रद्द हो उसको भी नेकियों को दोबारा कर लिया जाएगा। इसीलिए इंसान की कितनी नेकियां ऐसी हैं जो गुनाहों को बिल्कुल खत्म करा दे। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिस शख्स ने जुमा पढ़ने के लिए मस्जिद का रास्ता लिया फिर वो मस्जिद आया फिर वो खामोश रहा और उसने अपने इमाम का खुतबा सुना फिर नमाज पढ़ी फिर वो बैठा रहा हत्ता के इमाम मस्जिद से निकल गया और जिस खामोशी के साथ आया था उसी खामोशी के साथ इमाम के बाद निकला मस्जिद से। वो फिर अल्लाह माता कदम अमिन जम्बे अल्लाह कहता है मेरे इस बंदे के सारे गुनाह माफ कर। इसलिए कि वो आता है गौर से सुनता है नमाज पढ़ता है इतना नेकी का काम करता है उसके गुनाह माफ हो जाते हैं। यह हदीस मुआज़ इब्ने हारिस रजी अल्लाह अन्हु के हालात में नकल किए इब्न अब्दुल बर वगैरह ने, अस्माउर रिजाल की किताबों में लिखी। दूसरी हदीस आपने लिखी है यह सैयदुल इस्तिगफार। सैयदुल इस्तिगफार का मतलब यह है कि हजूर सल्लल्लाहु अलैहि वसल्लम, आपका सवाल छोटा है लेकिन उसकी तशरीह कर रहे हैं कि और लोगों को भी शायद उससे फायदा पहुंचे। हजूर सल्लल्लाहु अलैहि वसल्लम इस्तिगफार के इन जुमलों पर बहुत जोर देते थे, फरमाते थे ये सैयदुल इस्तिगफार है। इस्तिगफार के बहुत से जुमले मसलन अस्तगफिरुल्लाह, मसलन अस्तगफिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूब इलैह, मैं तमाम गुनाहों से अल्लाह से माफी मांगता हूं और अल्लाह मैं तौबा करता हूं। इस्तिगफार ही का जुमला अस्तगफिरुल्लाह अल्लज़ी ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम व अतूब इलैह, मैं माफी मांगता हूं उस जात से जिसके अलावा कोई इलाह नहीं और हमेशा कायम रहने हमेशा जिंदा रहने वाली जात है और मैं उसकी तरफ तौबा करता हूं। ये जुमला जो है ना इस्तिगफार का अस्तगफिरुल्लाह अल्लज़ी ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम, इसमें इस्तिगफार और अल्लाह की तौहीद दोनों जमा है। इसलिए फुकहा कहते हैं कि मौत से पहले ला इलाहा इल्लल्लाह से भी अफजल ये जुमला है। अगरचे ला इलाहा इल्लल्लाह भी, क्योंकि इसमें ला इलाहा इल्लल्लाह के साथ ला इलाहा इल्लाहू भी आ गया ना और उसके साथ साथ इस्तिगफार भी आ गया, तो आलमगीरी में लिखा है कि अगर मैयत को यह जुमला तल्कीन किया जाए तो ज्यादा मुनासिब इस्तिगफार के मुताअद्दिद जुमले मसलन एक आदमी नहीं अरबी का जुमला वो कहता है अल्लाह मेरी तौबा है बस इस्तिगफार ही नुआ और क्या है एक आदमी कहता है अल्लाह मेरे गुनाह माफ फरमा इस्तिगफार ही है और क्या एक आदमी कहता है उज़न अल्लाह तेरी पनाह है अल्लाह तेरी पनाह है इस्तिगफार ही है और क्या हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने ये मुस्लिम में रिवायत आई है मुस्लिम में बिल्कुल आगाज में यहां किताबुल ईमान है वहां आई है सैयदना उमर रजी अल्लाह अन्हु बैठे हुए थे और उन्होंने कहा तुम में से किसी ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से आजमाइशें जो जिंदगी की है ना टेस्ट एग्जाम इम्तिहान उसके बारे में किसी ने कुछ सुना है सहाबा रजी अल्लाह अन्हु का हमने सुना है मैं क्या सुना उन्होंने बताया तो आपने कहा नहीं ये तो जो आजमाइशें हैं ना इसमें अगर आदमी फेल भी हो जाए ना पास कर सके सबर ना कर सके ये चीजें कोई गुनाह कर बैठे तो घर की मसरूफियात लोगों का कुछ कहना मर्ज ये सब चीजें इन गुनाहों को माफ करा देती है मैं तो तुमसे पूछता हूं ऐसे फितने के मुतालिक ऐसी बड़ी आजमाइश उम्मत में आ जाए जैसे समुंदर की मौजें उठती वो कोई इम्तिहान है तो बताओ किसी ने सुना तो ज़ैफ़ा रज़ी अल्लाह का हज़रत मैंने सुना मैं लिल्लाह अबू तुम्हारा बाप सलामत रहे अरबों में ये मुख्तलिफ जुमले हैं दुआ के बद्दुआ के पंजाबी में भी हैं उर्दू में भी हैं खुश रहिए यानी अल्लाह आपको खुश रखे और बहुत से जुमले हैं ना अरबों में भी फकलत को तेरी मां तुझे रोए हुजूर सल्लल्लाहु अलैहि वसल्लम कभी वल्लजी नफ्सी बियद अल्लाह की उस जात की कसम जिसके कब्जे में मेरी जान इस तरह के जुमले लिल्लाह अबू अल्लाह तेरे बाप को सलाम खुश रहो अल्लाह सुनाओ उनका हजरत मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम सुना था आपने फरमाया था कि तौरजुल फितन मेरी उम्मत पे आजमाइशें आएंगी बड़ी जबरदस्त हदीस है ये हर आदमी को इस हदीस पे अपने ऊपर लगाना चाहिए कि मैं क्या कर रहा हूं फरमाया उम्मत पे आजमाइशें आएंगी आजमाया जाएगा ना आदमी मसलन पैसे नहीं है और रिश्वत भी ले सकता है आजमाइश नहीं तो क्या है गुस्सा आ गया है अब मारना है किसी को दफ्तर में नहीं मार सका तो तबीयत पे मचल पैदा हो गई ना किसी को मारना है घर आके खातून पे हाथ उठा लिया ये आजमाइश ही है ना और क्या है गुस्सा कहीं का निकाला कहीं जाके माजल्ला अस्तगफिरुल्ला कोई गाली कोई बुरा जुमला ड्रामे में सुन लिया है अब बच्चे ने वो जुमला तो इस्तेमाल करना है अब वो जब घर जाके वो जुमला बोलेगा तो बड़े समझ जाते हैं कि कहीं से सुनाया इसकी इतनी इस्तेदाद ही नहीं है कि बोल सके बहुत चीजें ऐसी तो मैं तो रज़ुल फितन आजमाइशें जिंदगी में पेश की जाती हैं आएंगी दूसरी जगह आया है कि तुम में से जिस आदमी ने इम्तिहान की चीज को आपने बताया तुम गुजर रहे हो रास्ते से और दोनों तरफ इन आजमाइशों पर पर्दा पड़ा हुआ है दरवाजे खुले हैं और तुम में से जिसने पर्दा उठाकर अंदर झांका ना कि अंदर क्या हो रहा है इस सीडी में क्या है इस कैसेट में क्या है इस आदमी में क्या है आपने फरमाया उस वक्त तक वो तुम्हें नहीं छोड़ेगा जब तक अपने अंदर खींच ना ले इसीलिए फरमाया अल फितना तो नाइमतुन आजमाइशें सोई होती हैं लान अल्लाहु मन नाइफजाहा खुदा की लानत पड़े जो इन आजमाइशों को जगाए फिर असल हदीस की तरफ आओ तो रज़ुल फितन हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम हुज़ैफ़ा रज़ी अल्लाह अन्हु हज़रत उमर रज़ी अल्लाह अन्हु से कहा कि हज़रत मैंने सुना है फरमाया था कि आजमाइशें आएंगी लोगों के दिलों पे उदन उदन जैसे चटाई बुनी जाती है एक एक तीली लगा के या जैसे कपड़ा बुनने वाला कपड़ा बुनता है एक एक धागा लगा के, आप कभी कपड़ा कालीन बाफी देखे ना, एक एक धागा लगता है ना, कैसे बारीक धागे होते हैं। दूसरी रिवायत में इसी जगह ये आया है कि उजन उजन अल्लाह मैं तेरी पनाह मांगता हूँ, अल्लाह मुझे पनाह मेरा, ये जुमले हैं सारे इस्तिगफार के। तो फिर फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि तुम में से जो आदमी आजमाइश में पड़ गया और अपनी जान नहीं छुड़ा सका ना, उससे उसके दिल में एक स्याह नुक्ता लग जाएगा और वो स्याह नुक्ता फैलेगा, वो आजमाइश फैलेगी, वो जिंदगी के लिए उस शख्स का वो गुनाह उसकी आदत बन जाएगा, मुराद यह है हत्ता के उसका पूरा दिल स्याह हो जाएगा और वो उस लोटे की तरह हो जाएगा जिसका कोई पेंदा नहीं होता, बेपेंदे का लोटा। ये अरबों में मुहावरा है, उर्दू में भी है बेपेंदे का, मतलब ये कि इस सियासी पार्टी में चले गए, इधर देखा तो इधर चले गए, रोज पार्टियां बदलते रहते हैं ना। वो एक बार तो असेंबली के इजलास, जब पहला इजलास था तो एक आदमी खड़ा हुआ और हर एक को लोटा दे रहा था, लोटे ले जाओ, हाँ प्लास्टिक के लोटे लेके चला गया था। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम, ऐसे शख्स का दिल जो है ना ये बेपेंदे का लोटा हो जाता है, जिंदगी का कोई असूल ही नहीं रहता, मैं सारा दिल से आ हो जाएगा। फिर फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि आदमी उस आजमाइश से अपनी जान बचा लेता है और तुम देखोगे कि उसके दिल पे एक नूर लग जाता है और फिर वो नूर होते 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 उस सारे दिल को मुनव्वर कर देता है। मा दामत समावात वल अर्ज, जब तक आसमान और जमीन कायम है इस शख्स को कोई चीज ईमान से नहीं हटा सकती। सैयदना उमर रजी अल्लाह ने कहा कि ये फितने कब शुरू होंगे? हुज़ैफ़ा रज़ी अल्लाह का अमीरुल मोमिनीन, आपको कोई डर नहीं है, आप सलामत चले जाएंगे। उन्होंने कहा नहीं, फितनों का आगाज कब होगा? उन्होंने कहा हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने यह भी पूछ लिया था, फरमाया था कि मेरी उम्मत की आजमाइशें शुरू होंगी जब दरवाजा टूटेगा। सैयदना उमर रज़ी अल्लाह का, हुज़ैफ़ा दरवाजा टूटेगा या खोला जाएगा? उन्होंने कहा दरवाजा टूटेगा हजरत, और एक आदमी है वो शहीद कर दिया जाएगा, वो जब शहीद हो जाएगा तो इस उम्मत पे मुसीबतें शुरू हो जाएंगी। सैयदना उमर रज़ी अल्लाह भी समझ गए। हुज़ैफ़ा रज़ी अल्लाह ने बाद में कहा ये खुद अमीरुल मोमिनीन है, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने आया था जब तक ये जिंदा है ना कोई डर नहीं, इसकी शहादत के बाद फितने शुरू होंगे। उसमें जो आया ना उज़न उज़न, अल्लाह तेरी पनाह मांग, अल्लाह तेरी पनाह, अरब कभी कहते हुजरन हुजरन, दूर हो जाए ए खुदा पनाह में रख, दफा कर दे इसको, हटा दे इस फितने को। तो इस्तिगफार के मुख्तलिफ जुमलों में सबसे आला कौन सा है? एक जगह तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम बताया, दूसरी जगह ये फरमाया अल्लाहुम्मा अंता रब्बी, इस पे जोर देते थे, फरमाते थे सुबह शाम ये पढ़ा करो, अल्लाहुम्मा अंता रब्बी ला इलाहा इल्ला अंता, अल्लाह तू ही मेरा परवरदिगार है, तेरे अलावा कोई फिर कोई खुदा नहीं, इबादत के लायक नहीं, खलकता नहीं, अल्लाह आपने मुझे पैदा फरमाया, वना अब्दू का और अल्लाह मैं आपका बंदा हूँ, वना अला अहदी का वो वादी का और अल्लाह जो अहदो पैमान आपने किए हैं मैं उन्हें सच मानता हूँ, गुनाह पे सजा का मिलना, नेकी पे अजर का मिलना, जन्नत और जहन्नम ये सब चीजें सच है। मस्तता तो अल्लाह जहां तक हो सकता है मैं इन चीजों पर कायम रहता हूँ, गुनाह से बचता हूँ कि कहीं सजा ना मिले, नेकी को करता हूँ, अल्लाह आप अजर दें, औज़ुबे का मिन शर्रि मा सनअतु और अल्लाह मैं तेरी पनाह मांगता हूँ मिन शर्रि मा सनअतु, जो करतूत मैंने किए हैं ना अल्लाह उनकी जो फसल कटेगी और इन गुनाहों का जब असर मरतब होगा तो अल्लाह मैं तेरी पनाह मांगता हूँ। ये है असल बात कि आदमी अपने आमाल के नताइज से घबराता है। اعمال کے نتائج کو تسلیم نہیں کرنا چاہتا, اعمال کے نتائج پہ کہتا ہے یہ مرتب نہ ہو. مثلاً حضور صلی اللہ علیہ وسلم نے بتایا تھا کہ جس قوم میں بھی کم ناپ اور تول ہوتی ہے وہاں معاش برباد ہو جاتا ہے. اب کم تولیں, کم ناپیں, کپڑا کم دیں, درازو میں کم ڈالیں, اور اس کی وجہ سے پورے معاشرے میں معاشی بدحالی پھیلے, یہ نتیجہ نکلنا ہے نا. اب اس نتیجے سے گھبراتے ہیں, یہ نہ نکلے. اور جو اقوام ایسے کام نہیں کرتی پھر خدا ان کی معیشت کو بھی سلامت رکھتا ہے. تو اس لیے اپنے اعمال کے نتائج کے متعلق وہ کہتا ہے اعوذ بک من شر ما صنعت, اللہ جو گناہ کے کام میں نے کیے ہیں نا, اس فصل کو بیجنے کے بعد اب جو پھل پڑے گا نا عذاب کا, اللہ میں تیری بنا چاہتا ہوں. ابو بنعمتی کا, ابو میں اقرار کرتا ہوں, ابو کا مطلب اقرار کرنا, بنعمتی کا علیہ, یہاں بعض روایات میں لفظ آئے ہیں, اللہ جو آپ نے انعامات مجھ پہ کیے ہیں میں اس کا اقرار کرتا ہوں, شکر ادا کرتا ہوں, آپ نے یہ احسان فرمایا, یہ احسان فرمایا. سب سے بڑی نیکی اللہ کا شکر ادا کرنا. بہت کثرت سے اللہ کا شکر ادا کرنا چاہیے. پازیٹو مائنڈ جب بنتا ہے نا آدمی, پھر غور کرتا ہے کہ اس امتحان میں اللہ نے میرے لیے اچھی چیز کیا رکھی تھی, اس مشکل میں اچھائی میرے ساتھ کیا ہوئی, اور بہت قرب اللہ کا ان لوگوں کو نصیب ہوتا ہے جو اللہ کی تعریف کرتے رہتے. اللہ چاہتا ہے اس کے بندے اس کی تعریف کریں. حضور صلی اللہ علیہ وسلم رکوع کے بعد کھڑے ہوتے تھے اور صحابہ رضی اللہ عنہ کہتے ہیں ہم سمجھتے تھے سجدہ بھول گئے, ہم لقمہ دیں, اور رسول اللہ صلی اللہ علیہ وسلم بار بار یہ کہتے تھے لربی الحمد, لربی الحمد, لربی الحمد, میرے پروردگار ساری تعریف تیرے لیے, میرے رب ساری تعریف تیرے لیے, اللہ جتنی دنیا میں ستائش اور تعریف کے جملے ہیں سب تیرے ہی لیے. کوئی اچھا آدمی ہے, مرد و عورت میں حسن ہے, تو وہ بھی تیرا دیا ہوا ہے, تیری تعریف ہے. کوئی سخی ہے تو اللہ اس کی کیا تعریف ہے, تیری ہی تعریف ہے. پروردگار دنیا میں جتنے گناہ ان کو تو معاف کرتا ہے, تو ہی تو تیرے اختیار ہے اللہ, تو ہی اپنے بندوں کو معاف کرتا ہے, اللہ تیری ہی تعریف. جتنا کوئی شخص اللہ کی تعریف کرتا ہے اتنا ہی اللہ کا قرب پاتا ہے. اسے ہمیشہ اللہ کی تعریف کرتے رہتے. حضور صلی اللہ علیہ وسلم رکوع کے بعد کھڑے ہوتے تھے لربی الحمد, لربی الحمد, لربی الحمد, اتنی مرتبہ پڑھتے تھے کہ ہم سمجھتے تھے شاید سجدہ بھول گئے. حضور صلی اللہ علیہ وسلم کی نماز بڑی طویل ہوتی تھی. ایسے ہی نہیں, اسی لیے فقہا نے لکھا ہے کہ جو نماز سنت کے مطابق پڑھائی جائے وہ طویل نہیں ہوتی. سنت سے بڑھ کر جب کام کرے گا تو پھر مقتدی شکایت کریں, پھر ٹھیک ہے, لیکن سنت کے مطابق نماز جو ہوتی ہے وہ طویل نہیں ہوتی. حضور صلی اللہ علیہ وسلم عرض کرتے تھے اللہ رب ہم کیا سمع اللہ لمن حمدہ, سننے والے نے سن لی, جس شخص نے اس کی تعریف کی, سننے والا کون ہے, اللہ ہی تو ہے. اللہ نے سن لی جب لوگوں نے اس کی تعریف کی, اس کے بعد کہتے تھے اللہم ربنا ولک الحمد, اور اے پروردگار بلا شبہ تعریف دے رہی ہے, حمدن کثیرن طیبن مبارکن, کثرت سے اللہ تیری تعریف ہے. طیبن اللہ پاک جملے جن میں کوئی سکم باقی نہ رہے, بڑی زبردست عبارت, ایسی زبردست اردو عربی فارسی انگلش جو فکرا پڑھ کے پھڑک جائے دوسرا, حمد و ثنا کے اللہ تیرے لیے, مبارکن بھی, اور اللہ ان جملوں میں برکت بھی ہو. قرآن میں اللہ نے برکت رکھی ہے, دیکھ لو 1500 سال سے قائم, حضور صلی اللہ علیہ وسلم جملوں میں برکت ہی تو ہے کہ کوئی حدیث سنتا ہے اور اس کی حالت بدل جاتی ہے, یہ برکت ہی کی تو باتیں ہیں. اور پھر اس کے بعد کہتے ہیں ربی الحمد ربی الحمد ربی الحمد میرے پروردگار کے لیے ساری تعریف ساری تعریفیں اللہ تیرے لیے دنیا میں جتنی بھی تعریفیں ہیں اللہ تیرے لیے یہ سب کی سب چیزیں یہ ہے ابو بنعمت کالم تعلی اللہ میں اقرار کرتا ہوں ان انعامات کا اعتراف شکریہ آپ کا ادا کرتا ہوں وہ ابو بزمبی اور اقرار کرتا ہوں ان گناہوں کا جو میں نے کیے میں کوئی ان سے ہٹ نہیں رہا میں یہ نہیں کہہ رہا کہ اللہ میں نے نہیں کیے بالکل میں نے کیے ہیں بالکل اللہ اپنی شامت اعمال سے کی ہیں غلطی کا اعتراف کرنا بھی تو توبہ ہے اعتراف بھی تو توبہ ہے نفس میں چوٹ پڑتی ہے نا نفس تعبیر کرتا ہے نہیں یہ غلطی ایسے ہو گئی ایسے ہو گئی ایسے ہو گیا تھا سیدھے دو لفظوں کی بات ہے کہ ہو گئی یقیناً غلط ہو گیا بشریت یہ ابدیت اور بندگی یہ اسی لیے غلطیاں دیکھیں آپ تو کہاں ہوئی ہیں کیا ہوا ایک جگہ لغزش ہوئی ہے اور اس نے کہا ربنا ظلمنا انفسنا اللہ ہم نے اپنی جانوں پر ظلم کیا وَإِلَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا اللہ اگر آپ معاف نہیں فرمائیں گے نا اور رحمت نہیں کریں گے تو بڑا نقصان ہو جائے گا اور دوسرے نے کہا کہ غلطی کس بات کی آپ کو پتا نہیں ہے میں آگ سے بنا اور مٹی سے تو بھلا مٹی اس کے سامنے آگ جھکے مٹی کو آگ کے سامنے جھکنا چاہیے نا یہ کیا عقل کے خلاف بات ہے یہ ہے فرق ابو بے ذنبی اللہ میں اپنے گناہ کا اعتراف کروں فاغفر لی فانہ لا یغفر الذنوب الا انت اللہ معاف فرما دے اور تیرے علاوہ کوئی معاف کرنے والا نہیں یہ جو چیز ہے نا یہ کہلاتی ہے سید الاستغفار استغفار کا سب سے اچھا جملہ حضور صلی اللہ علیہ وسلم آیا تم میں سے کسی آدمی نے صبح پڑھ لیا اور شام تک مر گیا تو اللہ نے اس کو بخش دیا اور جس نے شام کو پڑھ لیا صبح تک مر گیا تو اللہ نے اس کو بخش دیا بہت بڑے جملے اس لیے سے صبح دوپہر شام رات آدمی کو پڑھتے رہنا چاہیے ہیں علامہ اقبال کے اشعار
اللہ سے کرے دور تو تعلیم ہے فتنہ
اللہ سے کرے دور تو تعلیم ہے فتنہ
ناسی اور بھی فتنہ ناس کے لیے اٹھے تو شمشیر بھی فتنہ شمشیر ہی کیا نارے تقدیر
یہ علامہ کے اشعار ہیں ہے بات صحیح لیکن علامہ نے یہ شاید غیر مطبوع کلام میں کہی ہوں